यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ। म रत्ना ओली शर्मा। शुरूमा प्रमुख समाचार। विभिन्न 25 वटा अत्यावश्यक सेवामा हड़ताल गर्न निषेध गर्ने सरकारको निर्णय। जबरजस्तीकरणी मुद्दामा हदम्याद पुनरावलोकन गर्न सरकार तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। स्थानीय तह निर्वाचन अन्तर्गत अब काठमाडौँ महानगरपालिका सहित 4 पालिकाको अन्तिम परिणाम आउन बाँकी। 1 महिनाभित्र देशभरका सबै सामुदायिक विद्यालयमा पाठ्य पुस्तक पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन। र अमेरिकाको टेक्सासमा 21 जनाको ज्यान जाने गरी भएको घटनाको विश्वका नेताहरूद्वारा
सम्बन्धको विकास त्यति बेला सम्भव हुन्छ जब हरेक आफ्नो र आफन्तहरूसँग निर्धक्क अनि खुलेर कुरा हुन्छ, चाहे त्यस्तो कुरा व्यक्तिगत होस् या व्यवसायिक हो। नेपाल टेलिकमको सरर चल्ने वाइफाई, खर्र जाने बल्का एसएमएस, हुर हुर चल्ने 4G इन्टरनेट, सलल जोडिने ती CUG नेटवर्क, अनि आहा कति रमाइलो NTTV। बाँकी त सब मनको कुरा नै हो। नेपाल टेलिकम, राष्ट्रको
संचार। सरकारले सार्वजनिक हितका लागि 25 वटा अत्यावश्यक सेवामा हड़ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएकाले जनतालाई ऊर्जा क्षेत्रबाट विकल्प दिने प्रयास भइरहेको बताउनुभयो।
केवल हाम्रो कारणले मात्रै हुन्, यसको अन्तर्राष्ट्रिय बजारको मापदण्ड अनुसार मूल्यमा वृद्धि हुने कुरा तपाईँहरू अवगत नै हुनुहुन्छ। हामी जलस्रोतको धनी मुलुक हो र अहिले जुन किसिमले ऊर्जाको उत्पादन भइरहेको यसलाई सदुपयोग गरेर हामीले चाँडै नै बिजुलीबाट चढ्ने गाडीहरू र हाम्रो भान्सामा पनि बिजुलीलाई प्राथमिकता दिएर अगाडि बढ्ने सरकारको नीति छ। र हिजोको नीति कार्यक्रमलाई तपाईँहरूले एकपटक पल्टाएर हेर्नुभयो भने पनि नीति कार्यक्रममा यसबारे स्पष्ट बोलिएको छ कि हामी आगामी दिनमा ऊर्जालाई प्रमुख प्राथमिकतामा राखेर हाम्रो दैनिक हामीलाई चाहिने, चाहे किचनमा होस् चाहे पेट्रोलियमको रूपमा हामीले जुन पेट्रोलियम पदार्थको प्रयोग गरिरहेका छौँ त्यसलाई विस्थापन गरेर हामी एउटा सुन्दर सफा मुलुकको रूपमा यसलाई विकसित गर्नुपर्छ। त्यस दिशामा सरकारको ध्यान गएको छ।
मन्त्री कार्कीले मन्त्री परिषद बैठकले रुवाण्डाको किगालीमा जेठ 23 असार 2 गतेसम्म हुने वर्ल्ड कम्युनिकेशन डेभलपमेन्ट कन्फरेन्समा भाग लिन संचार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो। मन्त्री परिषद बैठकले 5 सचिवको सरूवा पनि गरेको छ। मन्त्री कार्कीले विद्युतीय सवारी र विद्युतीय चुल्होको प्रयोगलाई सरकारको नीति तथा कार्यक्रममा प्राथमिकतामा राखिएको उल्लेख गर्नुभयो। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जबरजस्तीकरणी मुद्दामा हदम्याद पुनरावलोकन गर्न सरकार तयार रहेको बताउनु भएको छ। नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्यायको नेतृत्वमा प्रधानमन्त्री निवास बालुवाटारमा गएको सांसदहरूको टोलीसँग प्रधानमन्त्री देउवाले हदम्याद पुनरावलोकन गर्न सकिने बताउनु भएको हो। मूल्य वृद्धि नियन्त्रण, महिला तथा बालिका विरूद्ध भइरहेका हिंसा अन्त्य गर्न बुझाइएको ध्यानाकर्षण पत्र बुझ्नुहुँदै प्रधानमन्त्री देउवाले संविधानद्वारा अत्याभूत गरिएका हक अधिकार कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो। मुगुबाट नेपालगंजका लागि छुटेको यात्रुवाहक बस दैलेखको 8:20 कोटमा गैराती दुर्घटना भएको छ। M1X660 नम्बरको बस 8:20 नगरपालिका 2 सिस्नेमा दुर्घटना हुँदा 3 जनाको घटनास्थलमै मृत्यु हुनुका साथै 9 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ। अछाममा मलामी बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ। अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 4 टोटकेसालमा हिजो कुइकादेखि टोटकेसाल कर्णाली नदी किनारमा मलामी बोकेर जाँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा 1 जनाको घटनास्थलमै र 1 जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर 1 कुइकाका 42 वर्षीय अमरनाथ धमला र तपेन्द्र धमलाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले एक महिनाभित्र देशभरका सबै सार्वजनिक विद्यालयहरूमा पाठ्य पुस्तक पुर्याउन सरकारलाई निर्देशन दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका पदाधिकारीहरूसँग हिजो गरेको छलफलमा समितिले एक महिनाभित्र अपुग पाठ्य पुस्तक छपाइसकेर विद्यार्थीको हातमा पुर्याउन निर्देशन दिएको हो। समितिका सभापति जयपुरी घरतीले विद्यार्थीले समयमा पाठ्य पुस्तक नपाउने समस्या वर्षेनी आउने गरेको भन्नुहुँदै यसको दीर्घकालीन समाधान खोज्न सुझाव दिनुभयो। छलफलमा शिक्षा विज्ञान तथा प्रविधि राज्य मन्त्री बोधमाया कुमारी यादवले पुरानो नीतिका कारण समस्याहरू देखिएको भन्नुहुँदै नीतिगत रूपमै समाधान गर्न आफू लागि परेको जानकारी गराउनुभयो। मन्त्रालयका सचिव प्रमिला देवी वज्राचार्यले कागज अभावका कारण समयमा पाठ्य पुस्तक छपाई गर्न नसकेकाले विद्यार्थीले पाठ्य पुस्तक पाउन नसकेको बताउनुभयो। छलफलमा सांसदहरूले माध्यमिक तहसम्म निशुल्क र अनिवार्य शिक्षाको दायित्व सरकारको भए पनि पाठ्य पुस्तक नै समयमा पुर्याउन नसक्नु सरकारको कमजोरी भएको धारणा राख्नुभयो। गत वैशाख 30 गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्य अन्तर्गत अब काठमाडौँ महानगरपालिका सहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरण अनुसार 753 मध्ये 749 पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ। मतगणना जारी रहेका मध्ये अन्तिम परिणाम आउन बाँकी पालिकामा बागमती प्रदेशमा काठमाडौँ महानगरपालिका, प्रदेश एकमा उदयपुरको त्रियुगा नगरपालिका, लुम्बिनी प्रदेशमा रूपन्देहीको तिलोत्तम नगरपालिका रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो। सुदूरपश्चिमको बाजुराको बुढीगंगा नगरपालिकामा भएको मतदान बारे आयोगले गरेको छानबिनका आधारमा निर्णय आउन बाँकी रहेको छ। ललितपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख चिरीबाबु महर्जनले हिजोका उपमहानगरपालिकाका ओडाहरू र नयाँ थपिएका ओडामा विकासका हिसाबले एकरूपता कायम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। महानगर प्रमुखका रूपमा निर्वाचित भएपछि हिजो पदभार ग्रहण गर्नुहुँदै प्रमुख महर्जनले अहिलेको महानगरमा हिजोका उपमहानगरपालिका, कार्यविनायक नगरपालिका र गाविस गाभिएर बनेका ओडा विकासमा केही पछि रहेको उल्लेख गर्नुभयो। सबै ओडामा सामञ्जस्यता ल्याउन थपिएका ओडामा बढ़ी बजेट विनियोजन गर्ने योजना रहेको उहाँले बताउनुभयो। ओडा स्तरीय बजेट र विभिन्न तहबाट जाने अनुदान रकम साविक गाविस भन्दा बढ़ी विनियोजन हुने पनि उहाँले बताउनुभयो। प्रमुखका रूपमा पदभार ग्रहणसँगै प्रमुख महर्जनले तीन महत्वपूर्ण निर्णय गर्नुभएको छ। ओडाबाट गर्ने कुनै पनि निर्णयका लागि महानगरपालिकाको केन्द्रमा आउन नपर्ने उहाँले बताउनुभयो। भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले भरतपुरमा जन्मिने छोरीको निशुल्क बीमा गरिने र भरतपुरभित्र 7,000 लिटरसम्म खानेपानी उपभोग गर्ने ग्राहकलाई निशुल्क पानी उपलब्ध गरिने बताउनु भएको छ। हिजो पदभार ग्रहण गर्नुहुँदै महानगर प्रमुख दाहालले अबको दुई वर्षभित्र भरतपुरको विकट क्षेत्र चौकी डाँडादेखि गोलाघाटसम्म खानेपानीको पहुँच पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले गण्डकी प्रदेशको राजधानी पोखरालाई समृद्ध बनाउने योजना सहित कामको थालनी गरिने बताउनु भएको छ। प्रमुख आचार्यले पदभार ग्रहण गर्नुभएपछि पहिलो निर्णय नै जन्म विवाह र मृत्यु दर्ता निशुल्क गर्ने घोषणा गर्नुभयो। पोखरालाई पर्यटकीय राजधानी बनाउने विषयलाई समेत कार्यान्वयनमा लैजाने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो। स्थानीय जनप्रतिनिधिहरू निर्वाचित भएर आएपछि आफूले गर्ने कामको प्राथमिकीकरण गर्दै अगाडि बढ़न थालेका छन्। बाँकेको नेपालगंज उपमहानगरपालिकामा पनि नवनिर्वाचित जनप्रतिनिधिहरूले विकसित, समृद्ध र समुन्नत नेपालगंज बनाउने अठोटसहित कार्यभार शुरू गरेका छन्। नवीन गिरीको रिपोर्ट।
पश्चिम नेपालको प्रमुख शहर बाँकेको नेपालगंज उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूले पदभार ग्रहण गर्दै कार्यभार सम्हालेका छन्। वैशाख 30 गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित भएर आएपछि नवनिर्वाचित जनप्रतिनिधिहरूले कार्यभार सम्हालेका हुन्। नगर प्रमुख प्रशान्त विष्टले 8 निर्णयमा हस्ताक्षर गरेर आफ्नो कार्यकालको शुरूआत गर्नुभएको छ।
नेपालगंज उपमहानगरपालिकालाई सर्वप्रथम अपाङ मैत्री भवन बनाउने भनेर हामीले निर्णय गरेका छौँ। यसै गरी अस्पतालमा रहेको बिरामी र आफन्त कुरुवाहरूलाई गुणस्तरीय खाना र सस्तो सुलभ दरमा नेपालगंज उपमहानगरपालिकाले पहिलेदेखि गर्दै आइरहेको सहयोगमा 50,000 रुपियाँ मासिक दिने निर्णय गरेका थियौँ। त्यसलाई वार्षिक 6,00,000 12,00,000 रुपियाँ हामीले गर्ने निर्णय गरेका छौँ। ढलको ठूलो समस्या भएको कारण नेपालगंजमा सरसफाईको अभियानलाई तीव्र गतिमा तत्काल अगाडि बढाउने, ज्येष्ठ नागरिकहरूले ब्याङ्कमा घण्टौं लाइन लागेर लिनुपर्ने सुविधालाई चाहिँ ब्याङ्किङ प्रणाली मार्फत वडा कार्यालयबाट नै प्राप्त गर्नुपर्छ भन्ने हो।
5 वर्ष 5 संकल्पको नारासहित विभिन्न प्रतिबद्धता समेटिएको घोषणा पत्र बोकेर चुनाव सम्म होमिनु भएका विष्टले पदभार सम्हाल्दै गर्दा गरेका निर्णयहरूलाई नेपालगंजवासीले शुभ संकेतका रूपमा लिएका छन्। तर कार्यान्वयनको पाटो कसरी अगाडि बढ्छ त्यसका आधारमा मूल्याङ्कन हुने स्थानीयहरू बताउँछन्। नेपालगंज नौका स्थानीय देवी दत्त आचार्य
सहकारी कार्यान्वयन हेर्न त बाँकी नै छ होइन, त्यसको कार्यान्वयनको रूपमा यो चाहिँ नेपालगंजको महानगरपालिकाले पहिलो निर्णय गरेको छ, यो असाध्यै स्वागतको छ, नीति कार्यान्वयनको एउटा महत्वपूर्ण आधारको रूपमा आएको छ।
नवनिर्वाचित जनप्रतिनिधिहरूले नेपालगंजको नाला र ढल निकासको समस्यालाई समाधान गर्न मुख्य रूपमा ध्यान दिनुपर्ने स्थानीयहरूको भनाइ छ। बिहानीले दिनको संकेत गर्दछ भने झैं शुरूआती निर्णयहरूले आफूहरूलाई आशावादी बनाएको नेपालगंजवासीहरू बताउँछन्। नेपालगंज दस्की मीना मगर
मेरो हिसाबले नेपालगंजमा दुपानी नपरोस् भनेर निर्णय गर्नु भएको छ, यो एकदम राम्रो छ। नेपालगंजमा सधैँ दुपानी समस्या भइरहन्छ, यो चाहिँ छिटो समस्या समाधान होस्। मेरो हिसाबले गरेका निर्णयहरू सबै कार्यरत होस्, हाम्रो चाहना पनि यही हो।
बितेको पाँच वर्षमा नेपालगंजमा पक्की सड़क निर्माणले प्राथमिकता पाए पनि सामाजिक र मानवीय विकास प्राथमिकतामा नपरेको भन्दै नेपालगंजवासीले समृद्ध र समुन्नत नेपालगंज बनाउने दिशामा नवनिर्वाचित जनप्रतिनिधिहरूले ठोस पहल कदमी लिनुपर्ने बताउँछन्। नवीन गिरी, रेडियो नेपाल, नेपालगंज।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रकै अन्तर्घातका कारण स्थानीय तह निर्वाचनमा पार्टीले सोचे अनुसार नतिजा ल्याउन नसकेको बताउनु भएको छ। नेकपा एमाले संसदीय दलको बैठकमा उहाँले निर्वाचनमा पार्टीभित्रै अन्तर्घात भएको बारेमा गम्भीर समीक्षा गर्न जरूरी रहेको उल्लेख गर्नुभयो। अध्यक्ष ओलीले सरकारले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमको चिरफार गर्दै सशक्त तर्कयुक्त र तथ्यपरक ढंगले प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिनुभएको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासका लागि सेवाको भावना आवश्यक रहेको बताउनु भएको छ। तनहुँको ब्यास नगरपालिकामा हिजो आयोजित नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई एवं शुभकामना कार्यक्रममा वरिष्ठ नेता पौडेलले जनप्रतिनिधि शासक नभई सेवक बन्नुपर्ने उल्लेख गर्नुभयो। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनस्तरमा कांग्रेसको लोकप्रियता बढ़ेकाले स्थानीय तह निर्वाचनमा राम्रो उपलब्धि हासिल गरेको बताउनु भएको छ। नेपाली कांग्रेस भक्तपुर निर्वाचन परिचालन समितिले हिजो आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान कार्यक्रममा उहाँले कांग्रेसको लोकप्रियतालाई कायम राख्दै अब पार्टीका नेता कार्यकर्ता ढिलो नगरी आम निर्वाचनको तयारीमा जुट्नुपर्ने बताउनुभयो। नेकपा एकीकृत समाजवादीले स्थानीय तहमा निर्वाचित आफ्ना नेतालाई यही जेठ 17 गतेभित्र सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएको छ। पार्टी महासचिव डाक्टर बेदुराम भूषालले जारी गर्नुभएको विज्ञप्तीमा जनप्रतिनिधिलाई निर्धारित समयमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिनुहुँदै अनियमितता र भ्रष्टाचार मुक्त भई सरल जीवनशैली र असल आचरण अवलम्बन गर्न भनिएको छ। पार्टीको निर्णय र निर्देशनको पालना गर्न आग्रह गरिएको विज्ञप्तीमा जनताको हितलाई केन्द्रबिन्दुमा राखेर निर्वाचनमा जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न पनि भनिएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले उपभोक्ता संरक्षण परिषदलाई सक्रिय बनाइने बताउनु भएको छ। परिषदको हिजो बसेको बैठकमा मन्त्री बडुले उपभोक्ताको अधिकार संरक्षणका लागि कानून संशोधन परिमार्जन वा नयाँ बनाउनु पर्ने भए त्यस सम्बन्धी व्यवस्था गरी परिषदलाई क्रियाशील बनाउने व्यवस्थाका लागि महातहतका निकायलाई निर्देशन दिनुभयो। मन्त्री बडुले बजारमा दैनिक उपभोग्य वस्तु तथा सेवाको मूल्यवृद्धि गुणस्तर परिमाण शुद्धता र अनुचित व्यापारिक क्रियाकलापका बारेमा व्यापक असन्तुष्टि बढ़िरहेकाले यस्तो अवस्था अन्त्यका लागि सबै तहका सरकार र उपभोक्ता सचेत बन्नुपर्ने बताउनुभयो। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बंसरे डाँडा ल्याण्डफिल साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित सर्वपक्षीय छलफलमा मन्त्री झाँक्रीले बंसरे डाँडा ल्याण्डफिल साइटले काठमाण्डुको फोहोर व्यवस्थापनमा नयाँ मोड़ ल्याउने उल्लेख गर्नुभयो। बंसरे डाँडा ल्याण्डफिल साइट व्यवस्थित गर्न स्थानीयको महत्वपूर्ण भूमिका रहेको बताउनुहुँदै उनीहरूका मागप्रति नजरअन्दाज नगरिने मन्त्री झाँक्रीले स्पष्ट पार्नुभयो। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारले प्रदेशवासीको चाहना तथा आवश्यकता अनुसार कार्यक्रम र बजेट ल्याउन लागेको बताउनु भएको छ। गण्डकी प्रदेशसभाको हिजोदेखि शुरू दशौं अधिवेशनका अवसरमा उहाँले लोकतान्त्रिक गणतन्त्र, संघीय शासन व्यवस्था, समावेशिता, समाजवाद उन्मुख अर्थतन्त्र लगायत संविधानका आदर्श र दिशानिर्देशलाई अनुसरण गर्दै सरकारले प्रदेशवासीको चाहना र आवश्यकता बमोजिमको बजेटका सिद्धान्त र प्राथमिकता नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कोरोना कहरपछि आर्थिक क्रियाकलाप सामान्य अवस्थामा आउँदै गर्दा उत्पादनका क्षेत्रमा थप लगानी गरी तीव्र आर्थिक वृद्धि हासिल गर्ने र स्रोत साधनको वितरणलाई सन्तुलित समन्यायिक बनाई सामाजिक न्यायको प्रत्याभूति गराई समुन्नत प्रदेश बनाउने अठोट रहेको उहाँले बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगले बलात्कार तथा यौनजन्य घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी पीड़ितलाई न्याय तथा दोषीलाई कानूनी कार्यवाही गर्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम भट्टराईले प्रेस विज्ञप्ति जारी गर्नुभई यौनजन्य हिंसा र बलात्कारका घटनाबाट पीड़ितको न्यायिक हक तथा सुरक्षाको सुनिश्चितता गर्न भन्नुभएको छ। आयोगले यौनजन्य तथा बलात्कारका घटनाका पीड़ित र साक्षीको सुरक्षा गर्न पीड़ितलाई मनोसामाजिक परामर्श र क्षतिपूर्ति उपलब्ध गराउन तथा घटनाका आरोपितलाई शीघ्र कानूनी दायरामा ल्याउन नेपाल सरकारलाई आग्रह गरेको छ। यस वर्ष सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा सूचना प्रविधिको विस्तार गर्न इन्टरनेट सुविधामा 50% छूट दिनेदेखि खेलकुद विश्वविद्यालयको स्थापना गर्नेसम्मका कार्यक्रम समेटिएको छ। यशोदा अधिकारीको रिपोर्ट।
आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामुदायिक विद्यालयमा उपलब्ध गराइँदै आएको दिवा खाजा कार्यक्रमलाई कक्षा 8 विस्तार गरिने उल्लेख गरिएको छ। त्यसै गरी विद्यालयमा स्वास्थ्य परिचारिकाको व्यवस्था गर्ने, प्रदेश तहमा आवासीय विद्यालय स्थापना गरिने सरकारको नीति तथा कार्यक्रममा समावेश भएका कार्यक्रमहरू हुन्। हरेक वर्ष सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा नयाँ र आकर्षक कार्यक्रमहरू थपिने गरेका छन्, तर समावेश गरिएका कार्यक्रम कार्यान्वयन हुन नसकेको गुनासो पनि त्यतिकै आउने गरेका छन्। प्रस्तुत गरिएका कार्यक्रम सहज रूपमा कार्यान्वयन गर्न यथेष्ट बजेट र स्पष्ट नीतिको पनि आवश्यक हुने गर्दछ। शिक्षाविद डाक्टर तीर्थ खानिया सरकारको यो कार्यक्रम समग्रमा राम्रो भए पनि सोही अनुसारको बजेट आयो भने कार्यान्वयन होला भन्न सकिने बताउनुहुन्छ।
सामान्य अर्थमा हामीले भन्दा नीति र कार्यक्रम राम्रो छ, नीतिबाट कार्यक्रमहरू गाइडेड हुन्छन् भन्ने कुरामै विश्वास छ। 30% शिक्षामा छुट्यायो भने सरकारले बोलेका
विद्यालय शिक्षा अध्ययनपछि व्यावसायिक सेवा हासिल गर्न सकिने गरी गुणस्तरीय शिक्षा प्रणालीको विकास गर्ने कार्यक्रम पनि नीति तथा कार्यक्रममा ल्याइएको छ। त्यस्तै विज्ञान तथा गणित शिक्षकको अभाव हुन नदिन शिक्षक दरबन्दी थप गर्ने, नमूना विद्यालयलाई सुविधा सम्पन्न बनाउँदै सञ्चालनमा ल्याइने र राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरिने उल्लेख गरिएको छ। नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयमा सूचना प्रविधिको कार्यक्रमलाई जोड़ दिएको छ। कार्यक्रममा द्वन्द पीड़ित बालबालिकालाई शिक्षाको अवसर प्रदान गर्ने र विगतमा कार्यान्वयन हुँदै आएको पढ्दै कमाउँदै कार्यक्रमलाई निरन्तरता दिने पनि उल्लेख गरिएको छ। विश्वविद्यालयहरूलाई प्राथमिकीकरण गर्ने र विदेशी विद्यार्थीलाई नेपालमा आकर्षण हुने गरी शिक्षालयको स्थापना गर्ने जस्ता कार्यक्रम समावेश गरिएको छ। नीति तथा कार्यक्रमले निजी क्षेत्रको शिक्षाका सम्बन्धमा खासै सम्बोधन गरेको छैन। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन व्याप्सनका अध्यक्ष डीके ढुङ्गाना नीति तथा कार्यक्रममा सार्वजनिक शिक्षा सुधारका लागि नयाँ कार्यक्रम समावेश भएकाले आशा गर्ने ठाउँ रहेको बताउनुहुन्छ।
देखिन्छ कार्यान्वयनमा कसरी आउने हो, यस अगाडि पनि अब नीति कार्यक्रमहरूमा आएका विषयहरू कार्यान्वयनमा आएका चाहिँ धेरै कमी छन्। यद्यपि कार्यक्रमहरू हिजोका केही कार्यक्रमहरूको निरन्तरता र केही थप कार्यक्रमहरू भएको हुनाले अब आशा गरौं।
प्रस्तुत नीति तथा कार्यक्रममा पुराना कार्यक्रमलाई निरन्तरता दिँदै केही नयाँ कार्यक्रमहरू पनि समावेश गरिएका छन्। प्रत्येक प्रदेशमा 2 मेडिकल कलेजको स्थापना गर्ने र खेलकुद विश्वविद्यालयको स्थापना गर्ने कार्यक्रम शैक्षिक सवालमा नयाँ कार्यक्रमहरू हुन्।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामुदायिक वनको काठ दाउराको मूल्याङ्कन आफू खुशी गरी परिमाण घटाएको लगायत आरोपमा मोरङ मिक्लुङ सामुदायिक वनका पदाधिकारी विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगले वन उपभोक्ता समूहका तत्कालीन अध्यक्ष सन्तोष कुमार लावती विरूद्ध 9,77,000 भन्दा बढ़ी, तत्कालीन सचिव देवेन्द्र कार्की विरूद्ध 8,16,000, कोषाध्यक्ष भीमा लम्साल ढकाल विरूद्ध 7,02,000 रूपियाँ भन्दा बढ़ी बराबरको बिगो दावी गरेको छ। आयोगका अनुसार तत्कालीन आपूर्ति संयोजक राम प्रसाद पौडेल विरूद्ध 3,84,149 रूपियाँ, लेखा परीक्षक चन्द्रबहादुर बस्नेत विरूद्ध पदीय एवं व्यावसायिक दुरूपयोग गरेको ठहरसहित कैद सजायको माग गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। अमेरिकाको टेक्सस राज्यमा 19 बाल बालिका र 2 शिक्षकको ज्यान जाने गरी विद्यालयमा भएको गोली प्रहारको विश्वका नेताहरूले भर्सना गरेका छन्। फ्रान्स र युक्रेनका राष्ट्रपतिहरू संयुक्त राष्ट्रसंघका महासचिवले अमेरिकामा बन्दुक लगायतका हात हतियारको खरिद बिक्रीमा कड़ाई गर्न आह्वान गर्नुभएको छ। सन् 2019 50 जनाको ज्यान जाने गरी न्यूजील्याण्डको क्राइस्ट चर्चमा भएको गोली प्रहारको स्मरण गराउनुहुँदै न्यूजील्याण्डका प्रधानमन्त्री जसिन्डा आर्डेनले उक्त घटनापछि न्यूजील्याण्डले हात हतियारको खरिद बिक्रीमा अत्यधिक कड़ाई गरेको र अमेरिकाले पनि त्यस्तै गर्नुपर्ने बताउनु भएको छ। ट्युनिसियामा ढुंगा पल्टिँदा 75 भन्दा बढ़ी आप्रवासी बेपत्ता भएका छन्। लिबियाबाट युरोपतर्फ जान लागेका आप्रवासीहरूले भरिएको एउटा ढुंगा ट्युनिसिया स्थित भूमध्य सागरमा डुबेर दुर्घटना हुँदा 75 भन्दा बढ़ी व्यक्ति बेपत्ता भएको त्यहाँ स्थित तटरक्षकहरूले जानकारी दिएका छन्। ढुंगामा करिब 100 यात्रु सवार रहेको बताइएको छ।
सरकारले आगामी एक दशकलाई स्वदेशी वस्तु उत्पादन र उपभोगको दशकको रूपमा अघि बढ़ाउने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको आगामी आर्थिक वर्ष 2079-80 सरकारको नीति तथा कार्यक्रममा कृषि नीति तर्जुमा गरी कृषि अनुसन्धान यान्त्रिकीकरण व्यावसायिकीकरण र जलवायु अनुकूल प्रविधिको प्रवर्धन गरिने उल्लेख गरिएको छ। अभियानलाई सफलतापूर्वक सञ्चालन गर्न प्रधानमन्त्री नेपाली उत्पादन तथा उपभोग अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने भएको छ। स्वदेशी उत्पादनलाई प्रवर्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गर्ने प्रतिबद्धता पनि नीति तथा कार्यक्रमले व्यक्त गरेको छ। औद्योगिक पूर्वाधार निर्माणमा निजी क्षेत्रको संलग्नता बढ़ाउने, कृषि वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन श्रृंखलामा जोड्ने फार्म टू इण्डस्ट्री एकीकृत नमूना कार्यक्रम कार्यान्वयन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। अन्तर्राष्ट्रिय व्यापार सहजीकरणका लागि पूर्वाधार विकास गर्ने, प्राविधिक शिक्षाको विकास गर्ने, आधारभूत औषधि स्वदेशमै उत्पादन गर्ने, सिंचाईको सुविधा विस्तार गर्ने जस्ता विषयलाई पनि नीति तथा कार्यक्रमले जोड़ दिएको छ। 21.93 मेगावाटको काबेली 3 जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई एनएमबी ब्याङ्क लिमिटेडले वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ। प्रदेश एक अन्तर्गत ताप्लेजुङ जिल्लामा रहेको श्रीजंगा गाउँपालिकामा निर्माण भइरहेको काबेली 3 जलविद्युत आयोजना काबेली हाइड्रो पावर कम्पनी प्रालीद्वारा प्रवर्धन गरिएको जलविद्युत आयोजना हो। सो आयोजनामा एनएमबी ब्याङ्क लिमिटेड अगुवा ब्याङ्क रहेको छ भने सहवित्तीयकरणमा सेन्चुरी कमर्सियल ब्याङ्क लिमिटेड रहेको छ। 21.93 मेगावाट क्षमता भएको सो आयोजनाको कुल अनुमानित लागत 4,28,50,00,000 रहेको छ। बुधबार नेपाली शेयर बजारको परिसूचक नेप्से 14.37 अङ्कले वृद्धि भएको छ। यो सँगै नेपाल स्टक एक्सचेन्जको परिसूचक बुधबार 2,223.57 अङ्कमा पुगेको छ। यस दिन 2,243 अङ्कसम्म वृद्धि भएको बजार बन्द हुने समयमा केही घटेर बन्द भएको छ। बुधबार दिनभर 226 कम्पनीहरूका 1,04,00,00,000 रुपियाँ बराबरका 24,94,000 किता शेयरहरूको किनबेच भएको छ।
भुवन आचार्य, अब खेल समाचार।
नेपाल क्रिकेट संघ क्यानले टी20 लीगका लागि 6 टीमको नाम सार्वजनिक गरेको छ। क्यानले बुधबार विज्ञप्ति जारी गर्दै प्रतियोगितामा सहभागी हुने टीममा विराटनगर, जनकपुर, काठमाडौँ पोखरा, लुम्बिनी भैरहवा र फार वेस्टर्न नामलाई पक्का गरिएको जनाएको हो। प्रतियोगिता असोज 8 गतेदेखि कार्तिक 5 गतेसम्म आयोजना हुने क्यानले जनाएको छ। क्यानले जेठ 4 गते पत्रकार सम्मेलन गर्दै आफ्नै आयोजनामा सञ्चालन हुने फ्रेन्चाइज प्रतियोगिताको औपचारिक घोषणा गरेको थियो। यस्तै बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लीगले पुर्याएको योगदानको कदर सहित धन्यवाद दिँदै अन्य कुनै पनि लीगलाई राष्ट्रिय मान्यता नदिने प्रश्न पारेको छ। साथै क्षेत्रीय लीगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने जनाएको छ। यो निर्णयसँगै नेपालमा सञ्चालनमा रहेका एभरेस्ट प्रिमियर लीग, पोखरा प्रिमियर लीग र धनगढ़ी प्रिमियर लीग जस्ता फ्रेन्चाइज प्रतियोगिताले पुरानै संरचनामा प्रतियोगिता गर्न नपाउने भएका छन्। उनीहरू क्षेत्रीय अवधारणाका आधारमा मात्र क्यानसँग अनुमति लिएर सञ्चालन हुन पाउनेछन्। बैठकले सन् 2022 अप्रेल 1 गतेबाट लागू हुने गरी राष्ट्रिय क्रिकेट टीमका खेलाड़ी, मैदान कर्मचारी, मैदान सहयोगी र पिच क्युरेटरको मासिक पारिश्रमिकमा वृद्धि गरेको छ।
गिरिशा उपाध्याय, अब मौसम। आज देशभर आंशिक बदलिरही प्रदेश एक र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन सहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 15 डिग्री सेल्सियस, वर्षा 52.3 मिलिमिटर, अहिले बिहानको सापेक्षिक आर्द्रता 98%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 5:52 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। विभिन्न 25 अत्यावश्यक सेवामा हड़ताल गर्न निषेध गर्ने सरकारको निर्णय, जबरजस्ती करणी मुद्दामा हदम्याद पुनरावलोकन गर्न सरकार तयार रहेको प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। स्थानीय तह निर्वाचन अन्तर्गत अब काठमाडौँ महानगरपालिका सहित 4 पालिकाको अन्तिम परिणाम आउन बाँकी। 1 महिनाभित्र देशभरका सबै सामुदायिक विद्यालयमा पाठ्य पुस्तक पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन। र अमेरिकाको टेक्सासमा 21 जनाको ज्यान जाने गरी भएको घटनाको विश्वका नेताहरूद्वारा भत्सना। सुन्दै हुनुहुन्थ्यो रेडियो नेपालबाट बिहान 7 बजेको समाचार। सकियो 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।